सअस्तित्व र समानताका लागि सशक्त महिला आवाज कार्यक्रम आजका नारी समतामूलक समाज निर्माणको लागि सशक्त नारी आवाज। श्रोता, आज फेरि बुधबारको बिहानी कार्यक्रम आजका नारीको एउटा अर्को श्रृंखला लिएर यहाँहरूमा आज हामी उपस्थित भइसकेका छौं। आउनुहोस्, कार्यक्रममा स्वागत गर्छु प्राविधिक साथी रमा कोइरालाका साथ म चन्दा विष्ट। विविध विधा र क्षेत्रमा अग्रसर सफल संघर्षरत महिला व्यक्तित्वहरूको जीवन अनुभव अनुभूतिसँगै महिला सवाललाई उठान गर्ने क्रममै आजको श्रृंखलामा हामी कोरोना महामारीले नेपाली महिलामा पारेको प्रभावको विषयमा केन्द्रित रहेर कार्यक्रम आजका नारीको यो प्रस्तुति यहाँहरूमाझ सुनाउन लागेका छौं। अहिले कोरोनाका हर्का धेरै चरणहरू पार गर्दै गर्दा धेरै मानिसहरू समस्यामा परेका छन् र यसले पार्ने प्रभावमा महिला र बालबालिकाको अवस्था अझै बिग्रदो छ। यसै सन्दर्भमा हामीले मुख्य गरी कोरोनाले नेपाली महिलामा कसरी असर गरेको छ भन्ने कुरामा केन्द्रित रहँदै विभिन्न अधिकार कर्मी, व्यवसायी र स्वास्थ्य कर्मीसँग कुराकानी गरेका छौं। आजको प्रस्तुतिमा हामी तिनै कुराकानीको आधारमा तयार पारेको विशेष प्रस्तुति यहाँहरूमाझ राख्न लागेका छौं। यति बेला विश्वसँगै हामी पनि कोरोना कहरका विभिन्न चरणहरू पार गर्दै कोरोना महामारीबाट कसरी सुरक्षित रहने भन्ने कुराको सामना गरिरहेका छौं। बाढ़ी, पहिरो, भूकम्प, आगजनी जुनै विपत होस्, त्यो विपतबाट बढ़ी प्रभावित हुने भनेको महिला बालबालिका र वृद्ध वृद्धा नै हुन्। कोरोना महामारीको लड़ाईसँगै यसले सामाजिक रूपमा पारेको प्रभावमा महिलाहरू तुलनात्मक रूपमा धेरै प्रभावित भएका छन्। संकटले जहिले पनि लैंगिक असमानता बढ़ाउँछ, त्यसमा पनि महिलाले जहिले पनि आकस्मिक पीड़ा बेहोर्नु पर्ने थुप्रै कारणहरू हुने गर्छन्, जसमा विशेषत घरेलु हिंसा, गरीबी र मानसिक स्वास्थ्य पर्दछन्। महामारी अप्रत्याशित रूपमा आएको हुँदा यसको कुनै तयारी रहेको थिएन। बन्दाबन्दी निषेधाज्ञासँगै महामारीबाट बस्न र बचाउनको लागि विभिन्न चरण पार गर्दै आउँदाखेरि महिलाहरूमा कस्तो प्रभाव पर्यो वा परेको छ भन्ने कुराका केही सांकेतिक तथ्याङ्कहरू आइरहेका छन्। यसमा हिंसा, गरीबी र स्वास्थ्य, यी तीन कुराले महिलालाई बढ़ी भन्दा बढ़ी प्रभाव पारेको देखिएको छ। लकडाउनको अवधिको मात्र कुरा गर्ने हो भने पनि 30-40% महिला हिंसामा परेका घटनाका विवरणहरू आएका छन्। विपदको बेलामा घरभित्र हुने हिंसाबाट बस्ने र बचाउने उपायका बारेमा सबै सचेत रहनुपर्ने र हिंसा भइहालेको खण्डमा हिंसाबाट बस्नको लागि हामीले अपनाउनु पर्ने उपायहरू के छन् त? यस सन्दर्भमा महिला मानव अधिकार रक्षक राष्ट्रिय सञ्जालको अध्यक्ष अधिकार कर्मी डाक्टर रेणु अधिकारी भन्नुहुन्छ।
अहिले के देखियो भने अरू बेला पनि त्यो महामारी थियो। म त जहिले पनि के भन्छु भने कोभिडमा 19 मरेको छन्, महिला हिंसाबाट त हरेक साल चाहिँ हजारौं महिला मर्छन्, भनेपछि कुन चाहिँ ठुलो महामारी हो भनेर भन्ने कुरा होइन। या संसारभरिकै मृत्युकै हेर्नुहुन्छ भनेदेखि कोभिडबाट भएको मृत्यु हेर्नुहोस् र महिलामाथि हुने हिंसाको मृत्यु हेर्नुहुन्छ भने महिलामाथि हुने हिंसाको चाहिँ मृत्यु धेरै माथि छ होइन। कुनै पनि घरमा कुनै महिलामाथि हिंसा भएको छ भने पहिलो कुरा चाहिँ त्यो हाम्रो महिला जसले ममाथि चाहिँ हिंसा भएको छ, मलाई गाह्रो भएको छ भनेर भन्ने लाग्छ भनेदेखि चाहिँ उसले ऊ चाहिँ चिच्याइदिनुहोस्, ध्यानाकर्षण गराउनुहोस्, अरूको चुप लागेर नसहिदिनुहोस्, चिच्याइदिनुहोस् भन्छु म होइन। किनभनेदेखि जस्तै भयो भने पनि त्यो बाहिर घरको छिमेकी कोही कसैले यो घर यो किन यत्रो आवाज आयो भनेर भन्ने चाहिँ हुन्छ। सह्यो भने न्याक न्याक गर्दो रहेछ क्या यहाँनिर नि होइन। त्यसैले अब आफूलाई सहन नसक्ने स्थितिमा आफूले चिच्याइदिनुहोस्, कराइदिनुहोस्। दोस्रो कुरा के भने फोन छ तपाईँसँग, फोन गर्नुहुन्छ भनेदेखि आफूलाई के भइराखेको छ भन्ने कुरा कुनै न कुनै एकजनालाई चाहिँ भनिदिनुहोस्। र के भन्नु भने भोलि म तँलाई यो फोन गर्न सक्छु कि सक्दिनँ, म के गर्न सक्छु कि सक्दिनँ, म अप्ठ्यारोमा छु, यसको बारेमा मैले तँलाई जानकारी दिएँ भनेर भन्ने होइन। र त्यो जानकारी पाउने साथीले पनि त्यो जानकारी आफैसँग नराख्नुहोस् कि, त्यसले अर्कोलाई भनिदिनुहोस्, सक्नुहुन्छ पालिकालाई भन्नुहोस्, स्थानीय पुलिसलाई भन्नुहोस्। अलिकति पालिकाहरूको पनि ध्यान त्यति हिंसामा नभएको स्थिति चाहिँ छ होइन, अहिले बिस्तारै स्थापित हुँदैछ त्यो हो, तर पनि भन्नुहोस् त्यो चाहिँ कम्तीमा उपप्रमुखलाई चाहिँ ऊ त्यो ठाउँमा त्यहाँनिर त्यस्तो ठाउँमा चाहिँ यस्तो भएको छ है भनेर भन्ने कुरा चाहिँ जानकारी दिनुहोस्। पुलिसलाई जानकारी दिनुहोस् होइन, हामीलाई अहिले धेरै भनिन्छ पुलिसले घरेलु हिंसा चाहिँ घरमै मिलाऊ यस्ता कुरा नल्याऊ भनेर भन्ने भन्यो भनेर भन्ने कुरा छ। थुप्रै एउटा केस त्यस्तो छ, तर त्यो केसहरू नै आएको कारणले हामीले थुप्रै पुलिससँग कार्यकाल पुलिसले अहिले नयाँ कार्यविधि नै बनाएर पठाएको छ होइन, पुलिसले त्यसलाई सम्बोधन गर्छ, ल गरेन अरे, ल गरेन पुलिसले भने पनि त्यहाँनिर गाउँमा को छ, महिला स्वयंसेविका हुन्छ होला, महिला समूह होला, सहकारीको साथी आउनु होला, नभएदेखि राहत बाँड्ने कोही मान्छे आउनु होला, जो आउँदा पनि उसलाई भन्नु, पहिलो कुरा मैले चाहिँ त्यही नै भन्छु होइन, उसलाई भन्नु खपेर भित्र नबस्नुहोस् है एउटा है। दोस्रो कुरा के हो भन्दाखेरि चाहिँ हाम्रो अब अहिले तुरुन्तै कानुनी रूपले न्याय पाउला नपाउला भनेर भन्ने कुरा एउटा होला होइन, गाह्रो पनि होला होइन, तर गाह्रो नहुनुपर्ने तर होला होइन, त्यो हुन्छ, तर के भने आफ्नो प्रमाण चाहिँ सुरक्षित गरिहाल्नुहोस् के, अहिले मोबाइल छ भने मलाई कुटपिट गरेर कसैले चाहिँ चोटपटक लाएको छ भने त्यसको पनि फोटो खिचेर चाहिँ आफ्नो आफैसँग भए पनि राख्ने हो होइन, र एउटा चाहिँ हामीले अब सय त नम्बर त थाहा छ नि हामीलाई, पुलिसमा गएर मलाई यस्तो भएको छ भनेर सय नम्बरमा एउटा फोन गरिदिने भनेपछि सबभन्दा पहिलो उपाय चाहिँ आफू सुरक्षित हुने उपाय चाहिँ यही नै हो, कराउने नै हो भन्छु म होइन, त्यसले त्यो एउटा चाहिँ महिलाको अब पीडित प्रभावितको पाखोबाट चाहिँ गर्नु पर्यो होइन, त्यो चाहिँ होइन परिवारको सदस्यहरूमा पनि के हुन्छ नि सबै सदस्यहरू चाहिँ हिंसा गर्ने हुँदैन क्या, त्यहाँनिर कोही हिंसा गर्ने हुन्छ होला, कसैले त्यसलाई माया गर्ने पनि हुन्छ होला होइन, परिवारको सदस्यहरूमा पनि कसैलाई चाहिँ आफ्नो कुरा भन्ने मान्छे चाहिँ बनाउनु,
हिंसा कहीँ कतै नहोस् र भइहालेमा सुरक्षित रहनको लागि के कस्ता उपायहरू अपनाउन सकिन्छ र त्यसको पूर्व तयारी के कस्तो हुनुपर्छ एउटा महत्वपूर्ण पाटो हो, र विपदकै बेलामा महिलाहरूको दायित्व दोहोरो तेह्रो रूपमा बढ्ने पनि देखिएको छ। कोरोना महामारीले अझै यो कुरालाई प्रमाणित गरिदिएको छ। महिलाहरूले पुरूष भन्दा 3 गुणा बढ़ी बच्चाहरूलाई स्याहार्ने, वृद्ध र बिरामीहरूको हेरचाह गर्ने काम पनि गरिरहेका हुन्छन्। यो दायित्वसँगै स्वास्थ्य, संचार र सुरक्षाको क्षेत्रमा अग्रपंक्तिमा रहेर काम गर्ने महिलाको संख्या बढ्दछ। स्वास्थ्य क्षेत्रको अग्रपंक्तिमा रहेर अहोरात र बिरामीहरूको उपचार र सेवामा खटिने महिला स्वास्थ्य कर्मीको अवस्था कस्तो रहेको होला यस सम्बन्धमा वरिष्ठ स्टाफ नर्स मीना कार्की भन्नुहुन्छ।
हामीलाई रात पनि हुँदैन, दिउँसो पनि हुँदैन, हाम्रो बच्चा पनि भन्न मिल्दैन होइन, मेरो फ्यामिलीमा कोही बिरामी छ भनेर पनि हामीले भन्न पाइँदैन आफ्नो ड्युटीमा भएपछि होइन, हामीलाई खानेको टाइम पनि हुँदैन, बिरामी सिरियस भएको बेलामा हामी खाएर बस्न सक्दैनौँ, कहीँ जन्मिरह हुन्छ त्यसको साथमा हामी हुन्छौँ, मृत्यु भइरह हुन्छ र पनि हामी त्यहाँ उहाँको साथमा हुन्छौँ होइन। यसमा के छ भने कस्तो अब अहिले जस्तो कोरोना महामारी यस्ता महामारीहरू त आइराख्छन् नि त होइन, हाम्रा सिनियरहरूले पनि तिनी महामारीमा काम गर्नुभयो, अहिले मात्रै नर्सहरू पनि ए नर्सहरूको ठूलो रोल छ, नर्सहरू भनेको एउटा हेल्थ टिमको एउटा स्ट्रङ पार्ट हो होइन भन्ने कुराहरू अहिले बिस्तारै अब मिडियाहरू तपाईँहरूले नै अगाडि ल्याइदिँदाखेरि जनमानसहरूले पनि बुझ्ने मौका पाउनु भएको छ। अब यस्तो महामारीमा मलाई रोग सर्छ भन्ने हामीलाई डर छ, हामीलाई थाहा छ नि त, किनभने सबैजना लकडाउनमा घर बस्दै गर्दा हामी त रात दिन बिरामीको सेवामा थियौँ, हामीलाई पनि त सर्ने थियो, हामीले ल्याएर हाम्रो फ्यामिलीलाई सार्थ्यौँ, तर पनि त्यस्ता जोखिमहरू उठाउँदै हामी रात दिन नभनेर बिरामीको सेवामै खट्यौँ। यस्तो थियो, म जस्तो म सेवा गर्ने नर्स पनि थिएँ भने एज अ म नर्सको म्यानेजर पनि थिएँ होइन, त्यसकारण मैले नर्सको जब म्यानेजर एउटा नर्सको म्यानेजमेन्ट गर्ने पार्टमा मैले काम गर्दै गर्दा मैले 100 नर्सहरूलाई चाहिँ मैले उहाँहरूको अनुभव उहाँहरूसँग काम गर्ने मैले अवसर पाएँ होइन, त्यो गर्दै गर्दाखेरि उहाँहरूलाई धेरै गाह्रो थियो, सानो बच्चा थियो, घरमा छोडेर आउनु पर्थ्यो, घरमा आफ्नो बुढा बाउ आमा सबैलाई उहाँहरूले छोडेर आउनु पर्दाखेरि के थियो भने अब त्यति बेला हस्पिटलमै बस्नुपर्ने थियो, बाहिर जान नमिल्ने, क्वारेन्टाइन, आइसोलेसन हरेक कुराहरू थिए, अहिले त अब सबै कुराहरू बिस्तारै अब मान्छेले बिर्सिँदै गयो, अगाडि बढ्दै गयो, अनि त्यो गर्दाखेरि पनि अझ सबभन्दा गाह्रो भनेको पिपी लगाएर काम गर्दा, जुन छ अब तपाईँको व्यक्तिगत सुरक्षा सामग्रीहरू पिपी लगाएर काम गर्दाखेरि जुन अनि गाह्रो थियो महिलाहरूलाई, किनभने महिनावारी भएको बेलामा त्यो पिपी लगाएर काम गर्दा त्यसबाट आउने पसिना अनि त्यसलाई तुरुन्तै हामीले खोलेर कहीँ राखेर फेरि त्यसलाई लगाउन पनि नमिल्ने अनि पानीहरू खान नमिल्ने पुरै त्यस्तो अवस्था भएको हुनाले चाहिँ त्यति बेला एकदमै गाह्रो थियो होइन, अब सेवा गर्दै गर्दाखेरि एकदमै गाह्रो भयो र कतिजना घर जान पाउनु भएन, आफ्नो फ्यामिलीलाई साथ दिन पाउनु भएन, त्यसकारण त्यस्तो बेलामा चाहिँ हामीलाई हस्पिटलमा एकदमै गाह्रो भएको थियो। स्टिल अहिले पनि हामी खटिरहेछौँ यो महामारीमा, हामी पक्कै पनि जित्छौँ, यो महामारी सधैँ यस्तै रहँदैन।
र रेडियो नेपालबाट यो समय कार्यक्रम आजका नारी सुनिरहनु भएको छ भने कोरोना महामारीले नेपाली महिलामा पारेको प्रभावको विषयमा केन्द्रित रहेर यहाँहरूमाझ आज कार्यक्रम आजका नारीको यो प्रस्तुति सुनाइरहेका छौं। महामारीको अवस्थामा गरीबी, स्वास्थ्य समस्या, हिंसा, त्यसमाथि दोहोरो तेह्रो दायित्व निर्वाह गर्नुपर्दाखेरि हरेक घरमा रहेका हाम्रा आमा दिदीबहिनीहरू मानसिक रूपमा स्वस्थ रहनको लागि के कुरामा ध्यान दिनुपर्ने हुन्छ त? मानसिक स्वास्थ्यले पारेका अप्ठ्याराका पक्ष त एकतर्फ छँदैछन्, तर यो अवस्थामा मानसिक रूपमा स्वस्थ रहनको लागि ध्यान दिनुपर्ने मुख्य कुरा के हुन् त? मनोपरामर्शदाता विनिता अधिकारी यस सम्बन्धमा भन्नुहुन्छ।
अब हाम्रो गृहिणीहरू, आमाहरू, होइन हजुरआमाहरू, दिदी बहिनीहरू सबैलाई चाहिँ उहाँहरूको अवस्थालाई चाहिँ घरमा बस्ने मान्छेले चाहिँ बुझिदिनु पर्यो। त्यति बुझिदिनु भयो भने पनि उहाँहरू एकदमै रिल्याक्स हुनुहुन्छ है। त्यति चाहिँ बुझ्नु पर्यो उहाँहरूलाई चाहिँ, उहाँहरूले गरेको कामको चाहिँ एक्नोलेजमेन्ट चाहिँ गरिदिनु पर्यो। उहाँहरू थाक्नु भएको छ कि छैन, घरमा जो हुनुहुन्छ है, मैले घरमा भएकोहरूलाई पनि भन्दैछु, र थाकेको अनुहार त देखिन्छ होला नि त, त्यति त हामीले बुझ्न सक्छौँ नि, अरू केही नबुझे पनि होइन। फर्स्ट एड्रेस त्यति चाहिँ हामीले गरिदिउँ भने पनि उहाँहरूलाई चाहिँ रिलिफ हुन्छ, अनि उहाँहरूले आफैलाई पनि, हामी सेल्फ केयर गर्दैनौँ कि, आफ्नो केयर गर्दैनौँ कि, हामीलाई के लाग्छ भने आफ्नो केयर गर्नु पर्दैन, आफूलाई चाहिँ प्राथमिकतामा सबभन्दा मुनि राख्छौं, र जहिले पनि परिवार अनि अरूलाई राख्दा राख्दा आफूलाई तल राख्ने भएर हामी चाहिँ, हामी भित्र चाहिँ त्यो कति धेरै नै फ्रस्ट्रेसनहरू भइसकेका हुन्छ, आ कति गर्दा पनि मलाई हुँदैनन्, त्यही भएर आफूलाई पहिला राखौं। आफू स्वस्थ रह्यो भने चाहिँ हामीले सबैलाई स्वस्थ राख्न सक्छौं। त्यही भएर आफ्नो लागि सानो समय निकालेर भए पनि एक्सर्साइज गर्नु पर्यो। सानो हामीलाई लाग्छ कि घरको कामले गरेर चाहिँ एक्सर्साइज पुग्छ भनेर, त्यो पुग्दैन। आफ्नो लागि सानो 15-20 मिनटको समय निकालेर एक्सर्साइज पनि गर्नु पर्यो र आफ्नो केयर गर्नु पर्यो।
कोरोना महामारीको यो विपदमा नेपाली महिलाहरूले गर्नु परेको सामना अवस्थाका बारेमा धेरै कुरा जान्नु, बुझ्नु र ती आवश्यकता अनुरूपका काम कार्यहरू गर्नु अति आवश्यक देखिन्छ। विपदको आवश्यकता अनुरूप उत्पादन गर्ने संघ संस्था मध्येकै एउटा संस्था हो महिला आधारशिला, जसले ढाका उद्योग मार्फत दिदी बहिनीहरूलाई विपदको बेलामा सिप सिकाउँदै रोजगार दिने काम गर्यो। विपदको बेलामा बेरोजगारी दिदी बहिनीहरूलाई सिप र काम दिन सफल महिला आधारशिलाको अध्यक्ष कमला उप्रेतीसँग पनि हामीले कुराकानी गरेका छौं।
यो मास्क चाहिँ आवश्यकताले नै हामीले, अनि लकडाउन भयो, कतै हिँड्न पनि पाइएन, अनि दिदी बहिनीहरूले बच्चा बच्चीलाई खुवाउन पनि गाह्रो, पढाउन पनि, अब अनलाइन क्लास हुन्छ कसैको कसैको, त्यो गाह्रो, डेली मेन्टेन गर्न गाह्रो, घरभित्रभित्रै झगडा हुने, रोजगारी आय आर्जन नहुने, यो देखिसकेपछि चाहिँ केही चाहिँ गर्नुपर्छ। अहिलेको बजार चाहिँ के हो त भन्दाखेरि, हामीलाई सोच आयो अब मास्क बनाऊ, यो त स्वदेशी र विदेशी बजार विश्व बजारमै जाने भयो। त्यही बेलामा डब्ल्युएचओको मान्यता अनुसार 3 लेयरको मास्क चाहिँ हामीले गर्ने भन्ने कुरो भएर बनायौँ। बनाइसकेपछि सबभन्दा पहिला अस्ट्रेलिया, स्विजरल्यान्ड, क्यानाडा, जर्मनी गयो, र नेपाल पनि थुप्रै बिक्री भयो। उहाँहरूलाई काम पनि भयो, दाम पनि भयो, घर झगडा पनि भएन, घरेलु हिंसा पनि कम हुने भयो। यो कारणले गर्दाखेरि चाहिँ अति नै उपयोगी भयो र लगभग हामीले 4-5 लाखभन्दा बढीको चाहिँ मास्क त्यतिखेर वितरण गर्यौँ, बेच्यौँ। त्यसले गर्दाखेरि उहाँहरूलाई पनि काम भयो, रोजगारी हुनुभयो। त्यसरी चाहिँ हामी अहिले चाहिँ 17 जना हुनुहुन्छ, तर सुरुदेखिका त अहिले 30-35 जनाले सिक्नुभयो, र यहीँ सिकेर ट्रेनर्सको रूपमा गएर एकजना म्यामले त नुवाकोटमा गएर तालिमै चलाएर आउनुभयो, प्याडको, मास्कको, सेनिटरी आइटमको।
महामारी र विपदको बेलामा हाम्रा दिदी बहिनीहरूले सिप सिक्दा र सिकेको सिपको प्रयोग गर्दै आफ्नो क्षमता अनुरूपको काम गर्दा केही मात्रामा भए पनि आत्मनिर्भर बन्न सकेको उदाहरण पनि रहेका छन्। कोरोना महामारीको समयमा मास्क र प्याड बनाउने कामलाई हाम्रा धेरै दिदी बहिनीहरूले अवसरको रूपमा प्रयोग गरेको पनि पाइयो।
पहिला काम नसिक्दा त अब कसरी जान्ने होला जस्तो लागेको थियो, सिकेपछि सजिलै हुँदो रहेछ म्याम, केही नजान्दाखेरि कसरी गर्ने होला जस्तो लागेको थियो, जानेपछि अब म यो गर्न सक्छ, यही काम गरौँ जस्तो लाग्दो रहेछ म्याम। अब काम गर्दा गर्दा अब पैसा पनि भयो, पहिला
आफ्नो हातमा पैसा हुँदा र नहुँदा फरक हुने रहेछ,
फरक हुन्छ नि म्याम। अब आफूले कमाइसकेपछि आफ्नो अब पैसा भएपछि आफूलाई होइन जे गर्दा पनि अब आफ्नो सामानहरू आफूलाई मन पर्ने चिजहरू किन्न सजिलै हुँदो रहेछ, अरूको भर नपरकै हुँदो रहेछ भन्नु पर्यो आफूले गरेपछि, अनि अरूको भर नपर्दो रहेछ सजिलै हुँदो रहेछ।
मेरो नाम पवित्र नेउपाने। मास्कहरू सिलायौँ सुरुमा त, अनि त्यसपछि अनि यो हुडी ट्राउजरहरू यस्तो सिलाउँदैछौँ। केही सिकौँ केही गरौँ अनि केही गरौँ भन्ने लाएर यहाँ सिक्न आइयो, आएपछि धेरै नै प्रगति भएको छ। सिप सिक्यो भने आफूले केही गर्न सक्छु, आफैलाई भयो अरूलाई पनि भयो, नसिक्दा अरूबाट लिनु पर्यो अब अरूलाई भन्नु पर्यो, सिक्दा आफैलाई सजिलो। अनि अब सिप सिकेपछि अलिकति दुई चार पैसा आफूसँग नि हुने भयो, अब तर नसिक्दा फरकै हुन्छ। अब केही सिकौँ केही गरौँ आफू पनि केही आफ्नो लागि आफै गरौँ अरूको मुख नताकौँ भन्ने जस्तो लाग्छ।
यहाँको नाम गङ्गा देवी श्रेष्ठ। मास्कहरू पहिला सिलाएको थिएन जुन कोभिडको उसले गर्दाखेरि, अब हामीले मास्क सुरु गर्यौँ, मास्कहरू पनि सुरु गरेर साथीहरू सबैजनालाई सिकायौँ। एकदम खुसी लाग्यो, आफ्नो हातबाट बनाएको सिपहरू अरूको ठाउँमा पनि जाँदाखेरि डब्लुएचओले भनेको जस्तै गरेर हामीले तीन फोल्ड गरेर पनि हामीले सिलाएर पठाउँदाखेरि लगाउने मान्छे पनि धेरै खुसी हुनुभयो, राम्रो छ भनेर। र अनि हामीले साथीहरू बहिनीहरूले नि धेरै कामहरू गर्नुभयो, हामीले गऱ्यौँ। पहिला अब आफ्नो सिपहरू नहुँदाखेरि अब बुढाको कमाइमा मात्रै कसरी बस्ने, के गरेर खाने, खानालाई पनि गाह्रो हुन्थ्यो। अनि अहिले आफ्नो हातमा सिप भइसकेपछि, यति सिकिसकेपछि फेरि आफूले लगाउन नि पायो, अनि आफ्नो यो दुई चार पैसा पनि आफ्नो हातमा भइसकेपछि माग्नु परेन। आफ्नै सिपबाट पनि हामीले तरकारी खर्च खानाहरू खानको लागि सहज भइरहेछ। हाम्रो उमेर गए पनि केही पनि हुँदैन रहेछ, होइन? सिपहरू छ भनेदेखि हामीले सिकेर केही गर्न सक्दो रहेछौँ, व्यापार पनि गर्न सक्ने, आफूलाई पनि युज गर्न सक्ने, दुई चार पैसा आमदामी पनि हुँदो रहेछ।
अत्यावश्यक सेवा, जनचेतनाको कामसँगै कामको बाँडफाँड र सहयोग र साथ विपदको बेलामा सबैभन्दा महत्वपूर्ण रहन्छन्। यसैले पनि घर घरमा रहेको हिंसा नदोहोरियोस्, मानसिक रूपमा हाम्रा दिदी बहिनीहरू स्वस्थ रहन्, महामारीको बेलामा विपदको बेलामा हाम्रा दिदी बहिनीहरू सुरक्षित रहन्, महामारीको सम्बोधन गर्ने क्रममा हाम्रा दिदी बहिनीहरूको विशेष अवस्था र आवश्यकतालाई आत्मसात गर्दै त्यही अनुरूपका काम कार्य सूचना र सेवा प्रभावकारी रहोस्। यही विचारका साथ आजको लागि कार्यक्रम आजका नारीको यो प्रस्तुतिबाट प्राविधिक साथी रमा कोइरालासँगै म चन्दा विष्ट पनि विदा माग्छु। अर्को साता फेरि महिला सवाल उठान गर्ने क्रममै हाम्रो भेट हुने नै छ। आजलाई नमस्ते।
पार्वती सिंहको जीवन बाँकी छ, सिंहको जीवन बाँकी छ। हाँस्न सिका पार्वती, हाँस्न सिका पार्वती, हाँस्न सिका पार्वती, हाँस्न सिका पार्वती।
हाँसो खुशी खस्नु हुन्न पार्वती खसम सँगै हाँसो खुशी खस्नु हुन्न पार्वती संसार नै खस्यो भनी संसार नै खस्यो भनी बस्नु हुन्न पार्वती बस्नु हुन्न पार्वती बस्नु हुन्न पार्वती बस्नु हुन्न पार्वती
पार्वती उठ्नु पर्छ पार्वती